यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन, उद्यमशीलताको विकास एवं सुशासनमा सकारात्मक प्रभाव पार्ने कार्यमा लाग्न राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। मुगलिन पोखरा सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको 73.11 किलोमिटर सड़कमा कालो पत्र सम्पन्न। आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। चितवनमा हरेक 5 वर्षमा हुँदै आएको गैंडा गणना आर्थिक अभावका कारण यस वर्ष नहुने। र युक्रेनका लागि अमेरिकाले रूससँग प्रस्ताव गरेको युद्ध विराम वार्ता उपलब्धिमूलक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरीबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ। आयोगको कार्य सम्पादन र भावी कार्यदिशाका विषयमा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उपाध्यक्ष सहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धिमा जोड़ दिन आग्रह गर्नुभयो। वहाँले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन, मूल्यांकन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गर्नुभयो। सो अवसरमा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले 16 योजनाको कार्यान्वयन, त्यसका चुनौती, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड र परिमार्जनका सम्बन्धमा जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ 2-4 गतेसम्म काठमाण्डुमा आयोजना हुने सगरमाथा सम्वाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सञ्चालनमा आएको सगरमाथा सम्वाद सचिवालयको हिजो अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रभावसहित व्यवस्थापन समेत चुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदाय समक्ष दिन निर्देशन दिनुभएको हो। सम्वाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको सह अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ। यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ। सरकारले सम्वाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुख सहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ। प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय हिमनदी वर्ष 2025 अवसरमा सगरमाथा सम्वाद कार्यक्रम काठमाण्डुमा गर्ने घोषणा गर्नुभएको थियो। सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक 2 वर्षमा यस प्रकारको विश्वव्यापी सम्वाद आयोजना गर्न लागेको हो। पोखरा मुगलिन सड़क योजना अन्तर्गत पूर्वी खण्डमा 73.11 किलोमिटर कालोपत्र सकिएको छ। तनहुँको आबु खैरिनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म 4 लेन र 2 लेन गरी 73.11 किलोमिटर दूरीमा कालोपत्र भएको हो। पूर्वी खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेका अनुसार यो खण्डमा 4 लेनतर्फ 34.98 र 2 लेनतर्फ 3.15 किलोमिटर दूरीमा कालोपत्र सकिएको छ। पूर्वी खण्ड अन्तर्गत यति बेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र शुरू भएको छ। आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 15 मार्च 1962 अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा सूचना छनौट र सुनवाईलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर मार्च 15 यो दिवस मनाउन थालिएको हो। उपभोक्ता अधिकार का क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउँदैछन्। दैलेखको भैरवी गाउँपालिका 5 सियाला सामुदायिक वनमा रूखले च्यापिएर हिजो 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 49 वर्षीय तर्क बहादुर शाही र 27 वर्षीय इन्द्र बहादुर शाही रहेका छन्। सल्लाखको रूख काट्ने क्रममा सोही रूखले च्यापिएर 2 जनाको मृत्यु भएको स्थानीय देवीराम आचार्यले जानकारी दिनुभयो। नवलपरासीमा वन डडेलो रोकथाम तथा नियन्त्रणका लागि वन डडेलो सचेतना सप्ताह शुरू भएको छ। सुक्खा मौसममा डडेलोको जोखिम बढ़ने भएकाले रोकथामका लागि सचेतना अभिवृद्धि गर्नका लागि डडेलो सचेतना सप्ताह शुरू गरिएको हो। यही चैत 7 गतेसम्म वन डडेलो सचेतना सप्ताह सञ्चालन गरिने डिभिजन वन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिनुभयो। सप्ताहभर समुदायमा वन डडेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन सफा गर्ने, नमूना अभ्यास गराउने, पात पतिंगर हटाउने तथा जलाउने लगायतका कार्य गरिने जनाइएको छ। कार्यालयले समुदाय वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तर्क्रिया गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढ़ाउने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। वनमा डडेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन पनि डिभिजन वन कार्यालयले आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित 3 दिने हिमवत खण्ड कला साहित्य संस्कृति सम्मेलन 2081 लागि स्वदेश र विदेशीलाई सहभागिताका लागि आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएकाले हिमवत भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादुर्भाव भएको बताउनुभयो। यी सबै ज्ञान र हाम्रा मान्यताको गम्भीर खोज र अध्ययन एवं अनुभव आदान प्रदान गर्न सहभागीलाई आग्रह गर्नुभयो। चैत 3 गतेसम्म काठमाण्डुमा हुने सम्मेलनमा नेपाल, भारत, म्यानमार, भूटान, चीन, थाइल्याण्ड लगायत देशका गरी करिब 500 स्रष्टाहरूको सहभागिता रहेको छ। नेपाल बाहिरबाट 58 जनाको सहभागिता रहेको छ। सम्मेलनको हिजो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो भने आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ। त्यस अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कला, साहित्य र संस्कृति बारेको छलफल र बहसबाट हिमवत खण्डको गरिमा उजागर हुने विश्वास व्यक्त गर्नुभयो।
यस क्षेत्रमा वैदिक संस्कृति, योग, ध्यान, आयुर्वेद तथा कर्म धर्मको सिद्धान्त यस सभ्यताका मौलिक विशेषता हुन् जसले मानव र प्रकृति बीचको सन्तुलन, आध्यात्मिक उन्नति तथा सामूहिक सद्भावमा केन्द्रित रही विश्व सभ्यतालाई नै गहिरो प्रभाव पार्न सफल भएका छन्। त्यसैले पश्चिमी मुलुकहरूले समेत यहाँका ज्ञान र परम्पराहरूलाई अनुसरण गरिरहेका छन्। यो हाम्रो लागि गौरवको विषय हो।
समारोहमा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारीले विश्वभरि छरिएर रहेका नेपाली भाषीहरू नेपाली लोक संस्कृति, साहित्य र कलाका आयामलाई संसारभरि फैलाउन एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। 3 दिनसम्म चल्ने सम्मेलनमा हिमवतखण्डका 100 जना भन्दा बढ़ी नेपाली भाषीहरू सहभागी छन्। सम्मेलनमा 7 प्रदेशका लोक संस्कृतिका सन्दर्भमा बहस हुनुका साथै नेपाली संचार माध्यममा नेपाली भाषा विषयक विचार गोष्ठी, चलचित्र प्रदर्शन र काव्य उत्सव समेत आयोजना गरिनेछ। त्यसै गरी नेपाली चलचित्रमा नेपाली भाषा प्रयोगका सम्बन्धमा परिसंवाद कार्यक्रमको आयोजना समेत गरिएको छ। परिसंवादमा वरिष्ठ चलचित्रकर्मी हरिहर शर्मा, प्राध्यापक डाक्टर रमेश प्रसाद भट्टराई र डाक्टर बिन्दु शर्माले नेपाली भाषामा निर्माण भएका चलचित्रले नेपाली मानक भाषाको लय समाउन नसकेको बताउनुभयो। विपक्षी चार दलको समाजवादी मोर्चाले चैत 15 गते काठमाण्डुमा जनसभाको आयोजना गर्ने निर्णय गरेको छ। समाजवादी मोर्चाको हिजो काठमाण्डुमा बसेको बैठकले 15 गतेको जनसभालाई वृहत बनाउने निर्णय भएको। बैठकमा सहभागी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्ग बहादुर विश्वकर्माले जानकारी दिनुभयो। समाजवादी मोर्चाले राजावादीहरूको सक्रियतालाई गम्भीर र परिस्थिति जटिल बनाउने कसरत भनेर निष्कर्ष निकालेको छ। नेकपाका नेता विश्वकर्माले देशको परिस्थिति जटिल बनाउने प्रयास भइराखेकाले गणतन्त्रको पक्षमा मोर्चाले प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले यही चैत 4 गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनैतिक लगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। बैठक ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो 1 बजे बस्नेछ। चितवनमा हरेक 5 वर्षमा हुँदै आएको गैडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ। दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र खडेलले बताउनुभयो। यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोस्ट मार्फत एक एक गैडाको संकेतका आधारमा अवस्था पहिचान गरिने उहाँले जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भार लगायतका लागि आज काठमाण्डुका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्रमा तहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो। प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्र अन्तर्गत माता तीर्थ फिडर मार्फत वितरण गरिएका लाइनमा आज बिहान 11 बजेदेखि 4 बजेसम्म बिजुली कटौती हुनेछ। त्यसै गरी जोरपाटी वितरण केन्द्रको डाँची फिडरमा पर्ने माकलबारी, दक्षिण ढोका, तिवारी टोल, शिवचोक, अरियालगाउँ, ग्रीन हिल सिटी, भद्रवास, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान 10 बजेदेखि अपरान्ह 1 बजेसम्म बिजुली काटिनेछ। जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँपाटी, ब्रह्मखेल, इन्द्रायणी, साँखु, जर्सिङ पौवा, नाङ्ले भारे, गागल फेदी, मूलपानी, पिपल बोट लगायतका स्थानमा पनि लाइन कटौती हुने जनाइएको छ। बिजुली कटौती हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ। महोत्तरीको मटिहानी 6 मा 5 शैयाको प्रसूति गृह निर्माण भएको छ। ग्रामीण बस्ती मटिहानीमा प्रसूति गृह निर्माणले सहज स्वास्थ्य सेवा उपलब्ध हुने भरोसा जागेको छ। सुत्केरी गराउन टाढाका अस्पताल जानुपर्ने तथा आर्थिक अभावले अब उपचारबाट वञ्चित हुनु नपर्ने मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको आर्थिक स्रोतबाट करिब 2 करोड़को लागतमा प्रसूति गृह निर्माण गरिएको हो। प्रसूति गृह निर्माण सम्पन्न भएसँगै अब चाँडै सेवा सञ्चालनको प्रबन्ध मिलाइने नगर प्रमुख मण्डलको भनाइ छ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई महामूर्खको उपाधिबाट सम्मान गरिएको छ। होली पर्वको अवसरमा हिजो मिथिला नाट्यकला परिषद जनकपुरधामले आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधिबाट सम्मान गरिएको हो। समाजको विभिन्न क्षेत्रमा राम्रा काम गर्ने व्यक्तिलाई होलीको अवसर पारेर महामूर्ख सम्मेलन मार्फत विभिन्न मान पदवीबाट सम्मान गर्ने प्रचलन अनुसार मुख्यमन्त्री सिंह सहितका व्यक्तित्वलाई सम्मान गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सिंहले समाजमा विभिन्न खालका विकृति अहिले पनि रहेको भन्दै त्यस्ता विकृतिको विरूद्ध सबै एक भएर लाग्नुपर्ने धारणा राख्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा अमेरिकाले प्रस्ताव गरेको युद्ध विराम सम्झौताका बारेमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको वार्तालाई उपलब्धिमूलक भएको बताउनु भएको छ। पुटिन र अमेरिकी राजदूत स्टीभ विटकफले बिहिबार साँझ मस्कोमा भेटेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यो वार्ताले भयानक रक्तपातपूर्ण युद्ध अन्त्य हुन सक्ने धेरै राम्रो मौका प्रदान गरेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः शुरू गर्न इरानमाथिको अवैध प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग आग्रह गरेको छ। सन् 2015 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेको थियो। रिपब्लिकन राष्ट्रपति ट्रम्पले जनवरीमा व्हाइट हाउस फर्केपछि इरानसँग नयाँ आणविक सम्झौताको लागि आह्वान गर्नुभएको छ, तर तेहरानले भने जबसम्म अवैध प्रतिबन्धहरू कायम रहन्छन् तबसम्म त्यस्तो कुनै सम्झौता सम्भव नभएको बताएको छ। महत्वपूर्ण कोषको कमीका कारण म्यानमारका 10 लाख भन्दा बढ़ी मानिस अप्रेलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले जनाएको छ। अमेरिकाले सन् 2024 डब्ल्यूएफपीलाई 9 अर्ब 70 करोड़ कोष मध्ये 4 अर्ब 40 करोड़ प्रदान गरेको थियो। हाल वाशिङटनको अन्तर्राष्ट्रिय सहायता कोषले उक्त रकम कटौती गरिने जनाएको छ। सन् 2021 सैन्य विद्रोहपछि म्यानमार गृहयुद्धको चपेटामा परेको छ। डब्ल्यूएफपीले 5 करोड़ 10 लाख जनसंख्या भएको यस देशका 1 करोड़ 50 लाख भन्दा बढ़ी मानिसले आफ्नो दैनिक खाद्य आवश्यकता पूरा गर्न नसक्ने बताएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2081-82 दोस्रो चौमासिकसम्म सरकारको आमदानी भन्दा खर्च बढ़ी भएको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार गत फागुन मसान्तसम्ममा सरकारले 7 खर्ब 38 अर्ब 82 करोड़ 13 लाख आमदानी गर्दा 8 खर्ब 39 अर्ब 35 करोड़ 60 लाख खर्च भएको छ। दोस्रो चौमासिकसम्ममा सरकारको आमदानी भन्दा खर्च 1 खर्ब 53 करोड़ 47 लाख बढ़ी भएको देखिएको छ। फागुन मसान्तसम्ममा पूँजीगत खर्च 23.37% अर्थात 82 अर्ब 33 करोड़ 60 लाख बराबर मात्र भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 14 खर्ब 71 अर्ब 62 करोड़ 95 लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म 50.2% अर्थात 7 खर्ब 38 अर्ब 82 करोड़ 13 लाख रूपियाँ बराबर मात्र राजस्व असुली भएको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य इतिहासकै उच्च कायम भएको छ। यसैका सबै भावको रेकर्ड भत्काउँदै सुन तोलाको लगभग 2 लाख रूपियाँ बराबर पुगेको छ। शुक्रबार छाप भएको सुन एकैपटक 4,000 रूपियाँले बढेर तोलाको 1,74,500 रूपियाँमा कारोबार भएको छ। यसअघिको रेकर्ड भाव 1,71,000 रूपियाँ रहेको थियो। बुधबार छाप भएको सुन 1,70,500 रूपियाँमा किनबेच भएको थियो। त्यस्तै बुधबार चाँदी तोलामा 2,000 रूपियाँमा कारोबार भएकोमा शुक्रबार बढेर 2,050 रूपियाँमा कारोबार भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव भएको बताउनु भएको छ। शुक्रबार नेपाल आर्थिक पत्रकार संघ नाफिज र उपभोक्ता हित संरक्षण मञ्चले गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको भए पनि कार्यान्वयनका लागि जनशक्ति अभाव भएको बताउनु भएको हो। जनशक्तिको अभावका कारण पर्याप्त बजार अनुगमन लगायत अन्य थुप्रै कामहरू गर्न नसकिएको मन्त्री भण्डारीको भनाइ छ। नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त हुनु भएको छ। प्राधिकरण सञ्चालक समितिको शुक्रबारको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो। नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हाल्नु भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
युगाण्डामा जारी महिला टी20 अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई 6 विकेटले पराजित गरेको छ। युगाण्डाको इन्टेवे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 104 रन बनाएको थियो। नेपालले 105 रनको विजय लक्ष्य 19.3 ओभरमा मात्र 4 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सम्झना खड्काले 47, पूजा महतोले अभिजित 20 तथा कप्तान इन्दु वर्माले 18 रन बनाइन्। प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेश विरूद्ध सहज जित हात पारेको छ। बुटवल स्थित एक्स्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई 55 रनले पराजित गरेको हो। जितका लागि बागमतीले दिएको 267 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम 47 ओभरमा सबै विकेटको क्षतिमा 211 रनमा समेटिएको थियो। सुदूरपश्चिमका लागि टेक रावतले सर्वाधिक 45 रन बनाए भने कप्तान नारायण जोशीले 39, राहुल भण्डारीले 26, किरण ठगुन्नाले 21, शेर मल्लले अभिजित 14 र निश्चल छेत्रीले 14 रन बनाए। बलिङमा बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले 4-4 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 266 रन बनाएको थियो। बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक 77 रन बनाए भने आशुतोष घिरैयाले 58, ईशान पाण्डेले 36, प्रतिश जीसी र कप्तान पृथु बास्कोटाले 15-15, सुमन सुनारले अभिजित 12 र विवेक मगरले 10 रनको योगदान गरे। प्रतियोगितामा 3 खेल सकेको बागमतीको यो पहिलो जित हो। यस्तै शुक्रबारकै अर्को खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई 2 विकेटले पराजित गरेको छ। दाङको लमहे स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एपीएफ क्लबले दिएको 95 रनको सामान्य लक्ष्य पुलिस क्लबले 26.2 ओभरमा 8 विकेटको क्षतिमा 97 रन बनाएर भेटाएको हो। सामान्य लक्ष्य पछ्याएको पुलिसले जित निकाल्न भने निकै संघर्ष गर्नु पर्यो। 8 विकेट गुमाइसकेको पुलिस क्लबलाई गुलशन झाले चौका प्रहार गर्दै जित दिलाएका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही। देशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुनका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:14 भयो भने सूर्यास्त भरे साँझ 6:13 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन, उद्यमशीलताको विकास एवं सुशासनमा सकारात्मक प्रभाव पार्ने कार्यमा लाग्न राष्ट्रिय योजना आयोगका कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। मुगलिन पोखरा सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको 73.11 किलोमिटर सड़कमा कालो पत्र सम्पन्न। आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। चितवनमा हरेक 5 वर्षमा हुँदै आएको गैड़ा गणना आर्थिक अभावका कारण यस वर्ष नहुने र युक्रेनका लागि अमेरिकाले रूससँग प्रस्ताव गरेको युद्धविराम वार्ता उपलब्धिमूलक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।